أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قابل احترام صدر اجلاس اور معزز سامعین, جیسا کہ آپ سماعت فرما چکے ہیں, میری تقریر کا عنوان ہے سیرت سیدنا حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام, غیروں سے حسن سلوک. حاضرین کرام, انبیاء کے نزول کا زمانہ ہدایت و رشد کا زمانہ ہوتا ہے اور اللہ تعالی کی رحمت کا انعکاس ان کے بابرکت وجود کے ذریعہ کل موجودات کو منور کر دیتا ہے. اگرچہ نبی کی آمد سے پہلے ایمانی حالت کے اعتبار سے تمام لوگ رات کی تاریکی کی طرح ایک ہی حالت میں ہوتے ہیں, مگر نور نبوت سے وہ دو گروہوں میں تقسیم ہو جاتے ہیں. ایک طرف تو وہ لوگ ہوتے ہیں جن کے دل ہدایت کے چشموں سے سیراب ہوتے ہیں اور عدل و احسان اور اطاعت ذی القربیٰ جیسے عظیم مدارج سلوک سے متصف ہوتے ہیں, اور دوسری طرف ظلمت کو پسند کرنے والے لوگ ہوتے ہیں جو ہدایت کی ہر شمع کو بجھانے کے لیے ایڑی چوٹی کا زور لگا دیتے ہیں. سامعین, اگرچہ بالآخر حق و باطل کے اس مقابلے میں کامیابی ہمیشہ حق کی علم بردار مومنین کی جماعت کو ہی حاصل ہوتی ہے, مگر مخالفت و اناد کے اس نازک دور میں بھی متلاشیان حق کے لیے ایسے بہت سے شواہد اور علامات ظاہر ہوتے ہیں جن کے ذریعہ وہ ایک مامور من اللہ کو شناخت کر سکتے ہیں. یہ علامات کیا ہیں؟ یہی کہ جب مخالف اپنے اموال و نفوس کے نشے سے نشے میں چور ہو کر نبی اور اس کی جماعت کی اضاء رسانی کے لیے ہر ناجائز طریق اختیار کرتا ہے, تو اس کے برعکس مامور زمانہ اور اس کی مختصر سی جماعت بلند حوصلگی کے ساتھ ایسا اعلی درجے کا روحانی اور اخلاقی نمونہ ظاہر کرتی ہے جو اسے ایک امتیازی شان عطا کر دیتی ہے. چنانچہ آج سے تقریباً 100 سال پہلے, جب آفتاب نبوت حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے فیوض و برکات اور انوار و فیضان سے دنیا نے اپنا منہ موڑ لیا, تب اللہ تعالی نے اپنے وعدہ کے عین مطابق 14ویں صدی کے سر پر ان انوار و فیضان کے اثر نو انعکاس اور غلبہ اسلام کے سامان پیدا فرمانے کے لیے بدر کامل حضرت اقدس مرزا غلام احمد قادیانی علیہ السلام کو مسیح موعود و مہدی موعود بنا کر مبعوث کیا. حاضرین کرام, سیدنا حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کی پاک و مطہر سیرت پر تفصیلی روشنی ڈالنے سے پہلے میں اس مقدس عہد بیعت کو پیش کرنا چاہتا ہوں جو آپ اذن الہی کے ماتحت ہر اس شخص سے لیا کرتے تھے جو آپ کی بیعت کر کے سلسلہ احمدیہ میں شامل ہوتا ہے, اور جو در حقیقت جماعت احمدیہ کے قیام کے لیے بنیادی پتھر کی حیثیت رکھتا ہے. اس عہد بیعت کی 10 شرائط میں سے چوتھی شرط یہ ہے کہ بیعت کنندہ سچے دل سے عہد اس بات کا کرے کہ عام خلق اللہ کو عموماً اور مسلمانوں کو خصوصاً اپنے نفسانی جوشوں سے کسی نوع کی ناجائز تکلیف نہیں دے گا, نہ زبان سے, نہ ہاتھ سے, نہ کسی اور طرح سے. اور پھر 9ویں شرط یہ ہے کہ عام خلق اللہ کی ہمدردی میں محض للہ مشغول رہے گا, اور جہاں تک بس چل سکتا ہے اپنی خدا داد طاقتوں اور نعمتوں سے بنی نوع انسان کو فائدہ پہنچائے گا. یہ وہ عہد بیعت ہے جو احمدیت میں داخل ہونے کے لیے لازمی شرط ہے, جس کے بغیر کوئی احمدی سچا احمدی متصور نہیں ہو سکتا. یہاں غور طلب امر یہ ہے کہ جو شخص اپنے ساتھ تعلق اور روحانی رشتہ ہی اس عہد و پیمان پر رکھتا ہے کہ بیعت کنندہ تمام مخلوق کے ساتھ دلی ہمدردی اور محبت و شفقت کا سلوک کرے और उसे किसी नौ की नाजायज तकलीफ न दे बल्कि हर रंग में फायदा पहुंचाने में कोशां रहे, उसका अपना किरदार और नमूना कैसा आला और अरफा होगा। हकीकत तो यह है कि आपका दिल बिला इम्तियाज मजहब व मिल्लत हर इंसान की हमदर्दी और उल्फत से लबरेज था। चुनाचे आप एक जगह फरमाते हैं, हमें किसी के साथ बुग्ज व अदावत नहीं, हमारा मसलक सबसे खैर ख्वाही है। अगर हम आर्यों या ईसाइयों के बरखिलाफ कुछ लिखते हैं तो वो किसी इनाद या कीना का नतीजा नहीं होता, बल्कि उस वक्त हमारी हालत उस जर्रा की तरह होती है जो फोड़े को चीर कर उस पर मरम लगाता है। नादान बच्चा समझता है कि ये मेरा दुश्मन है और उसको गालियां निकालता है, मगर जर्रा के दिल में ना गुस्सा है ना रंज, ना उसको गालियों पर गुस्सा गजब आता है, वो ठंडे दिल से खैर ख्वाही का काम करता चला जाता है। जिक्र हबीब सफा 143। फिर आप एक और जगह फरमाते हैं, मैं तमाम मुसलमानों और ईसाइयों और हिंदुओं और आर्यों पर यह बात जाहिर करता हूं कि दुनिया में मेरा कोई दुश्मन नहीं है। मैं बनी नौ इंसान से ऐसी मोहब्बत करता हूं जैसे एक वालदाए मेहरबान अपने बच्चों से करती है, बल्कि उससे बढ़कर। मैं सिर्फ उन बातिल अकायद का दुश्मन हूं जिनसे सच्चाई का खून होता है। इंसान की हमदर्दी मेरा फर्ज है और झूठ और शिर्क और जुल्म और हर एक बदअमली और बद अखलाकी से बेदारी मेरा उसूल। 40 नंबर 1 सफा 2। सामईन किराम, ये एक जबानी दावा ही न था बल्कि ये एक ऐसी हकीकत है जो सैयदना हजरत अकदस मसीह मऊद अलैहिस्सलाम की हयात तैयबा के एक एक लम्हा पर मुहित नजर आती है कि देखने वाले हैरान और शस्तर रह जाते हैं कि खुदा का ये बंदा कैसे आला और अजीम शान अखलाक का मालिक है कि जिसका दिल मखलूक खुदा के दुख दर्द से पिघलता जा रहा है और ये गम उसको खुद अपनी जान से भी अजीज तर है कि रातों को उठ उठ कर बड़ी गिरिया उजारी और आहो बुका के साथ अपने रब के हुजूर ऐसी दर्द अंगेज दुआएं करता है कि एक वालदा मेहरबान भी अपनी औलाद के लिए न करती होगी। रिवायत है हजरत मौलाना अब्दुल करीम साहब सियालकोटी रज़ियल्लाहु अन्हु फरमाते हैं कि जिन दिनों पंजाब में ताउन का दौर दौरा था और बेशुमार आदमी एक दिन में इस मोजी मर्ज का शिकार हो रहे थे, उन्होंने एक दफा हजरत मसीह मऊद अलैहिस्सलाम को अलहदगी में दुआ करते सुना और ये नजारा देखकर महवे हैरत हो गए। हजरत मौलाना साहब फरमाते हैं, इस दुआ में आपकी आवाज में इस कदर दर्द और सोजिश कि सुनने वाले का पिता पानी होता था और आप इस तरह आस्ताना इलाही पर गिरिया उजारी कर रहे थे कि जैसे कोई औरत दर्द दे से बेकरार हो। मैंने गौर से सुना तो आप मखलूक खुदा के वास्ते ताउन के अजाब से नजात के लिए दुआ फरमा रहे थे और कह रहे थे कि इलाही अगर ये लोग ताउन के अजाब से हलाक हो गए तो फिर तेरी इबादत कौन करेगा। सीरत मसीह मऊद हिस्सा सोम सफा 395। सामईन कराम, गौर तरफ बात यह है, गौर तलब बात यह है कि मुखालिफीन पर अतमाम हुज्जत के बाद बसूरत कहरी अजाब ताउन का निशान जाहिर हो रहा है जो आपकी सदाकत का जबरदस्त सबूत है और जिसके जल चलने से आपके मुखालिफीन को एतराज का मौका मिल सकता है, मगर आप हैं कि रो रो कर दुआएं कर रहे हैं कि इलाही तू रहीम व करीम है, तू अपनी मखलूक को इस अजाब से बचा ले और अपने कमाल लुत्फ व करम से इनकी हिदायत और रुश्द के सामान पैदा फरमा दे। दर हकीकत इन दुआओं से आपकी मख्फी इरादों और तमन्नाओं का भी अंदाजा होता है, क्योंकि दुआएं किसी इंसान की ख्वाहिशात और तमन्नाओं का निचोड़ होती हैं जो उसकी अंदरूनी सीरत का आईनादार होती हैं। मौजूद सामईन, सन 1903 की बात है, सैयदना हजरत मसीह मऊद अलैहिस्सलाम ने आहर सल्लल्लाहु अलैहि वसल्लम की एक पेशगोई को जाहरी तौर पर पूरा करने की गरज से कादियान की मस्जिद अक्सा में एक मीनार की तामीर का इरादा फरमाया तो कादियान के बाद आर्यों ने डिप्टी कमिश्नर गुरदासपुर के पास शिकायत कर दी कि इस मीनार की तामीर को रोक दिया जाए क्योंकि इससे हमारी औरतों की बेपर्दगी होगी। हालांकि ये एक सरासर बेजा एतराज था, کیونکہ اگر بے پردگی ہوتی تو پردہ نشین احمدی خواتین کی ہوتی، کیونکہ اول یہ مینارہ احمدیہ محلہ میں تعمیر ہو رہا تھا اور دوسرے آریہ لوگ تو پردے کے قائل بھی نہ تھے۔ باہر کیف ڈپٹی کمشنر صاحب جب قادیان آئے اور حضور سے ملاقات کی، شکایت کنندہ مخالفین بھی ساتھ تھے۔ حضور نے ان کی شکایت کا بڑی متانت کے ساتھ جواب دیا اور لالا بڈھا مل صاحب آریہ جو حضور کی مخالفت میں پیش پیش تھے کی طرف اشارہ کرتے ہوئے فرمایا، یہ لالا بڈھا مل بیٹھے ہیں، آپ ان سے پوچھیں کہ بچپن سے لے کر آج تک کیا کبھی ایسا ہوا کہ اسے فائدہ پہنچانے کا مجھے موقع ملا ہو اور میں نے فائدہ پہنچانے میں کوئی کمی کی ہو، اور پھر اسی سے پوچھیں کہ کیا کبھی ایسا ہوا کہ مجھے تکلیف دینے کا اسے کوئی موقع ملا ہو اور اس نے مجھے تکلیف دینے میں کوئی کسر چھوڑی ہو۔ حضرت حافظ روشن علی صاحب رضی اللہ عنہ کا بیان ہے کہ اس وقت لالا بڈھا مل پاس بیٹھے تھے، مگر شرم اور ندامت کی وجہ سے انہیں جرت نہیں ہوئی کہ حضرت مسیح موعود علیہ السلام کی بات کا جواب دینا تو درکنار حضور کی طرف آنکھ اٹھا کر بھی دیکھ سکیں۔ سچ تو یہ ہے کہ اس قسم کے ہمسائے جو ہمیشہ در پہ آزار رہتے ہوں کے ساتھ محبت و شفقت کا، کی یہ ایک عظیم و شان مثال ہے۔ پھر محبت و شفقت کا یہ سلوک ہمسایوں تک ہی محدود نہ تھا بلکہ آپ کے اشد ترین دشمن بھی اس سے محروم نہ رہے۔ حیرت کا مقام ہے کہ ایک طرف فریق مخالف دشمنی اور انات میں اندھے ہو کر ہر طرح کے اوچھے اور غلیظ اعتراضات کرنے سے دریغ نہیں کرتے اور فوش گالیاں اور گندا دہانی سے باز نہیں آتے، اور دوسری طرف آپ ہیں کہ کمال صبر و تحمل اور ضبط نفس کا بے مثال نمونہ دکھاتے ہیں کہ دیکھنے والے دنگ رہ جاتے ہیں۔ حضرت مولانا عبد الکریم صاحب سیالکوٹی رضی اللہ عنہ تحریر فرماتے ہیں کہ آپ نے ایک روز فرمایا، میں اپنے نفس پر اتنا قابو رکھتا ہوں اور خدا تعالیٰ نے میرے نفس کو ایسا مسلمان بنایا ہے کہ اگر کوئی شخص ایک سال بھر میرے سامنے بیٹھ کر گندی گالیاں دیتا رہے، آخر وہی شرمندہ ہوگا اور اسے اقرار کرنا پڑے گا کہ وہ میرے پاؤں جگہ سے اکھاڑ نہ سکا۔ وقت کی رعایت سے صرف ایک مثال پیش کرتا ہوں۔ ایک مرتبہ لاہور میں قیام کے دوران پیر گولڑوی صاحب کا ایک مرید حضور علیہ السلام سے ملنے کے بہانے آیا اور آ کر سامنے بیٹھ گیا اور کچھ عرض کرنے کی اجازت چاہی۔ حضور نے اجازت دے دی۔ اس پر اس نے گالیاں نکالنی شروع کی اور اس قدر گالیاں دی کہ گالیوں کی لغات میں کوئی لفظ اس نے باقی نہ چھوڑا۔ جب ذرا ٹھہر جاتا تو حضرت مسیح موعود علیہ السلام فرماتے کہ سائیں صاحب کچھ اور، وہ پھر بھڑک اٹھتا، گالیاں شروع کر دیتا اور حضرت اقدس تھوڑی پر ہاتھ رکھے اسے دیکھتے رہے۔ جب وہ اپنی بکواس کرتے کرتے خود ہی خاموش ہو گیا تو حضرت نے اسے مخاطب کر کے فرمایا، بھائی صاحب کچھ اور کہہ لے۔ اس پر وہ گر گرا کر حضور کے پاؤں پر گر پڑا اور معافی کا خواستگار ہوا اور کہنے لگا کہ مجھ سے سخت نادانی ہوئی، میں حضور کے مرتبے کو نہیں پہچانتا، میری توبہ۔ آپ فرماتے ہیں، گالیاں سن کے دعا دیتا ہوں ان لوگوں کو، رحم ہے جوش میں اور غیظ گھٹایا ہم نے۔ اور اسی کے مطابق اپنی پیاری جماعت کو تعلیم دیتے ہوئے آپ فرماتے ہیں، گالیاں سن کے دعا دو، پا کے دکھ آرام دو، کبر کی عادت جو دیکھو تم دکھاؤ انکسار۔ اے میرے پیارو شکیبو صبر کی عادت کرو، وہ اگر پھیلائیں بدبو تم بنو مشک تتار۔ سامعین کرام، مولوی محمد حسین بٹالوی اہل حدیث فرقے کے مشہور و معروف عالم تھے۔ ایک زمانہ میں حضرت مسیح موعود علیہ السلام پر جان چھڑکتے تھے، ان کا قلم آپ کی مدح میں تعریفی کلمات لکھتے نہ تھکتا تھا۔ جب حضور علیہ السلام نے براہین احمدیہ شائع فرمائی تو اس کتاب پر ریویو لکھتے ہوئے یہاں تک لکھا کہ اسلام کی تائید میں گزشتہ 1300 سال سے کوئی کتاب اس شان کی نہیں لکھی گئی۔ لیکن جب حضور علیہ السلام نے بإذن الٰہی مسیح موعود ہونے کا اعلان فرمایا تو یہ صاحب آپ کی مخالفت میں کھڑے ہو کر صفحے اول کے معاند بن گئے، اور اس غلط فہمی کی بنا پر کہ حضور علیہ السلام کو جو شہرت اور عروج حاصل ہوا ہے ये मेरे उस रिव्यू की वजह से हुआ है जो मैंने इब्राहिम अहमदिया के हक में लिखा था। इन साहब ने ऐलान किया कि मैंने ही इसको ऊंचा किया था और मैं ही इसको गिराऊंगा, और फिर आपकी मुखालफत में इस कदर तरक्की की कि कोई दकीका उठा न रखा। अपने अखबार इशात सुन्ना में गालियों से भरे मजामीन तहरीर किए, आपके खिलाफ सबसे पहले कुफर का फतवा तैयार किया, गवर्नमेंट में आपके खिलाफ झूठी मुखबरियां की, आपके खिलाफ मुकदमात में झूठी गवाहियां दी, लेकिन आखिरी उम्र में जब हुजूर अलैहिस्सलाम के इल्हाम इन्नी मोहीन मन अरादा एहानतक की जद में आकर जिल्लत और रुसवाई का शिकार हुआ और उनकी हालत दार यहां तक पहुंची कि उसका अपना अखबार बंद हो गया, तो वो हुजूर अलैहिस्सलाम के खिलाफ अपने मजामीन लिए लिए फिरता था और कोई एडिटर या मौलवी अपने अखबार में उसे छापता न था, तो हजरत अकदस मसीह महूद अलैहिस्सलाम ने मौलवी साहब महसूफ को कहला भेजा कि आप हमारे पास कादियान आ जाएं, हम आपके मजमून की किताबत भी करवा देते हैं और छपवा भी देते हैं। नीज आप अपने एक अरबी शेर में उसे मुखातिब करते हुए लिखते हैं, कताता वदादन कद गरसना हो फिसवा वलैसा फवादी फिल वदादे जो कसरू, यानी तूने उस मोहब्बत के दरख्त को अपने हाथ से काट दिया जो हमने जवानी के जमाने में अपने दिलों में नसब किया था, मगर मेरा दिल तो किसी सूरत में मोहब्बत के मामले में कमी और कोताही करने वाला नहीं। अल्लाह अल्लाह, ये इखलाक और अजमत किरदार सिर्फ और सिर्फ मामूर बिन अल्लाह ही की शाया निशान है। इन्हीं मौलवी मोहम्मद हुसैन साहब बटालवी के बारे में हजरत साहिबजादा मिर्जा बशीर अहमद साहब एम ए रजी अल्लाह अन्हो अपनी तसनीफ सीरतुल महदी में एक और रिवायत दर्ज फरमाते हैं जो आपके इखलाक फाजला की अजीब व गरीब मिसाल है। आप तहरीर फरमाते हैं कि बयान किया मुझसे मौलवी शेर अली साहब ने कि मार्टिन क्लार के मुकदमे में एक शख्स फजलद्दीन लाहौरी हुजूर की तरफ से वकील था, ये शख्स गैर अहमदी था। जब मौलवी मोहम्मद हुसैन बटालवी हजरत साहब के खिलाफ शहादत में पेश हुआ तो मौलवी फजलद्दीन वकील ने हजरत साहब से पूछा कि अगर इजाजत हो तो मैं मौलवी मोहम्मद हुसैन साहब के हसब नसब के मुतल्लिक सवाल करूं। हजरत साहब ने सख्ती से मना फरमाया कि मैं इसकी इजाजत नहीं देता और फरमाया ला युहिब्बुल्लाहुल जहरा बिस्सुए। मौलवी शेर अली साहब ने बयान किया कि ये वाकया खुद मौलवी फजलद्दीन ने बाहर आकर हमें बयान किया और उस पर इस बात का बड़ा असर हुआ था। चुनाचे वो कहता था कि मिर्जा साहब नहायत अजीब अखलाक के आदमी हैं, एक परले दर्जे का दुश्मन है और वो एक दामे कत्ल के मुकदमे में आपके खिलाफ शहादत में पेश होता है और मैं उसका हसब नसब पूछकर उसकी हैसियत को छोटा करके उसकी शहादत को कमजोर करना चाहता हूं, और इस सवाल की जिम्मेदारी भी मिर्जा साहब पर नहीं थी बल्कि मुझ पर थी, मगर मैंने जब पूछा तो आपने बड़ी सख्ती से रोक दिया कि ऐसे सवाल की मैं हरगिज इजाजत नहीं देता। सख्त जहां हैं हम किसी के बुग्ज की परवाह नहीं, दिल कवि रखते हैं हम, दर्दों की है हमको सहार। पंडित लेखराम आर्यों में से हजरत अकदस मसीह महूद अलैहिस्सलाम का एक अशद तरीन मुआनिद था। उसकी जबान इस्लाम और बानी इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखाना एतराजात और इल्जाम लगाने में कैंची की तरह चलती थी, और हुजूर को उससे इसी बिना पर इस कदर नफरत थी कि एक सफर के दौरान स्टेशन पर वुजू कर रहे थे, किसी ने अर्ज किया कि लेखराम आया है, हुजूर को सलाम करना चाहता है। आपने बड़ी गैरत के साथ फरमाया, हमारे आका को गालियां देता है और हमें सलाम करता है, और यही वो गैरत और हमियत थी जिसके मातहत आपने वो मशहूर और मारूफ पेशगोई फरमाई जिसके आयन मुताबिक जब लेखराम हाविये में गिराया गया और उसकी हलाकत के जरिए इस्लाम का अजीम शान निशान जाहिर हुआ तो आपने जहां अल्लाह ताला के वादा के पूरा होने पर तबन खुशी और शुक्र का इजहार फरमाया, वहीं आपको पंडित लेखराम की मौत का अफसोस और सदमा भी हुआ कि वो सदाकत से महरूम रहने की हालत में ही दुनिया से चल बसा। चुनाचे आप तहरीर फरमाते हैं, हमारे दिल की इस वक्त अजीब हालत है, दर्द भी है और खुशी भी। दर्द इसलिए कि अगर लेखराम रुजू करता और अगर ज्यादा नहीं तो इतना ही करता कि वो बदजबानियों से बाज आ जाता तो मुझे अल्लाह ताला की कसम है کہ میں اس کے لیے دعا کرتا اور میں امید رکھتا ہوں کہ اگر اس کے زخم ایسے ہوتے کہ وہ ٹکڑے ٹکڑے بھی کیا جا چکا ہوتا تب بھی بچ جاتا اور زندہ رہتا. سراج منیر صفحہ 24. نیز فرمایا کہ میں اگر موقع واردات پر ہوتا تو اسے بچانے کے لیے کوشش کرتا کہ یہ انسانی فرض ہے. سچی بات تو یہ ہے کہ آپ کو اپنے نفس کی خاطر کسی سے دشمنی نہ تھی. دشمنی تھی تو حق کی خاطر باطل سے تھی. جب باطل حق کے مقابل سفر آ ہوتا تو آپ اس باطل کا سر کچلنے کے لیے ایک بہادر جرنیل کی طرح سب سے آگے ہوتے, لیکن جنگ کے دائرے سے باہر آپ سر تپا متوازے اور ہر ایک بشر سے خواہ وہ دوست ہو یا دشمن نیک سے نیک سلوک کرنے کو تیار رہتے. حضور کیا خوب فرماتے ہیں, خیر خواہی میں جہاں کی خون کیا ہم نے جگر, خیر خواہی میں جہاں کی خون کیا ہم نے جگر, جنگ بھی تھی صلح کی نیت سے اور کی سے فرار. سامعین کرام, آپ کے چچا زاد بھائی مرزا امام الدین اور مرزا نظام الدین نہ صرف بے دین اور دنیا دار طبیعت کے مالک تھے بلکہ ان کے خیالات پر دہریت اور الہاد کا غلبہ تھا. اسی وجہ سے حضور کی مخالفت ان کا روزانہ کا مشغلہ تھا. جب مسجد مبارک کے راستے میں انہوں نے دیوار کھینچ دی جس سے آپ اور آپ کی کلیل جماعت کو سخت مصیبت کا سامنا ہوا, گویا آپ قید کے بغیر ہی قید ہو کر رہ گئے اور ملاقاتیوں اور نمازیوں کو بہت بڑا چکر کاٹ کر ہندو بازار سے ہو کر آنا پڑتا تھا. ان حالات سے مجبور ہو کر وکلاء کے مشورے سے قانونی چارہ جوئی کرنی پڑی اور 1 سال 8 ماہ تک یہ تکلیف دہ مقدمہ چلتا رہا. بالآخر خدائی بشارت کے مطابق آپ کو اللہ تعالی نے فتح عطا کی اور یہ دیوار اسی شخص کے ذریعہ جس نے تعمیر کی تھی گروائی گئی. اس موقع پر حضور علیہ السلام کے وکیل نے حضور سے اجازت ہی نہیں بلکہ اطلاع کیے بغیر مرزا امام الدین اور مرزا نظام الدین کے خلاف خرچے کی ڈگری حاصل کر کے کرکی کا حکم جاری کروا لیا. تو اس پر ان دونوں بھائیوں نے حضور کی خدمت میں خرچہ معاف کر دینے کی درخواست کی. اس طرح جب حضور علیہ السلام کو ان حالات کا علم ہوا تو آپ اپنے وکیل پر سخت خفا ہوئے کہ میری اجازت کے بغیر خرچے کی ڈگری کیوں کرائی گئی ہے, اسے فوراً واپس لیا جائے. اور دوسری طرف ان دونوں بھائیوں کو لکھا کہ آپ مطمئن رہیں, کوئی کرکی نہ ہوگی, یہ ساری کاروائی میرے علم کے بغیر ہوئی ہے. سامعین, یہ غور کا مقام ہے کہ حضور کے دشمن حضور اور آپ کی جماعت کو تنگ کرنے کے لیے ناخنوں تک زور لگا دیتا ہے اور جب وہ ناکام ہو جاتا ہے اور حضور کے علم کے بغیر ان پر خرچے کا بوجھ ڈالا جاتا ہے تو وہ بھاگتے ہوئے حضرت مسیح موعود علیہ السلام کی طرف رجوع کرتے ہیں اور ظالم ہوتے ہوئے بھی یہ گلا کرتے ہیں کہ ہم پر بوجھ کیوں ڈالا گیا, اور حضور علیہ السلام ہیں کہ مظلوم ہوتے ہوئے بھی معذرت کرتے ہیں کہ یہ سب میرے علم کے بغیر ہوا ہے اور اپنی طرف سے ہر طرح کے نیک سلوک کا بھروسہ دلاتے ہیں. اور پھر اس سے بڑھ کر یہ کہ امرتسر کے میڈیکل مشن کے پادری ڈاکٹر ہنری مارٹن کلارک نے 1897 میں حضور علیہ السلام پر اقدام قتل کا مقدمہ دائر کیا. اس مقدمے کی سماعت ڈسٹرکٹ مجسٹریٹ گرداسپور کپتان ڈگلس, جو خود ایک عیسائی تھا, نے اس مقدمے کو محض جھوٹا اور بناوٹی پایا اور آپ کو باعزت بری قرار دیا. سامعین, یہ مقدمہ اقدام قتل کا مقدمہ تھا جس کی سزا یا تو سزائے موت یا عمر قید ہو سکتی تھی. ایسا سنگین مقدمہ اور اس کو دائر کرنے والا بھی آپ کا شدید معاند, جس نے آپ کو اس جھوٹے مقدمے میں پھنسانے کے لیے ایڑی چوٹی کا زور لگایا اور جھوٹے گواہ پیش کیے. اگر کوئی اور ہوتا تو ایسے خطرناک دشمن سے بدلہ لینے کے لیے ضرور مقدمہ چلاتا, مگر جب یہی بات کپتان ڈگلس نے حضور علیہ السلام سے دریافت کی تو حضور نے فرمایا, میں کوئی مقدمہ کرنا نہیں چاہتا, میرا مقدمہ آسمان پر ہے. سیرت مسیح موعود حصہ اول صفحہ 107. اسی طرح میرٹھ شہر کے ایک شخص احمد حسین شوکت نامی نے ایک اخبار شاہنہ ہند جاری کیا ہوا تھا. سیدنا حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی مخالفت میں اس نے اپنے اخبار کا ضمیمہ جاری کیا جس میں ہر قسم کے گندے مضامین شائع کرتا اور اس طرح پر جماعت کی دل آزاری کرتا. मेरठ की जमात को खुसूसियत से तकलीफ होती क्योंकि वहां से ही ये गंदा पर्चा निकलता था। 2 अक्टूबर सन 1902 का वाकया है कि मेरठ की जमात के सदर मुकर्रम शेख अब्दुल रशीद साहब ने हुजूर अकदस की खिदमत में अर्ज किया कि मैंने इरादा किया है कि जमीमा शाहना हिंद की तौहीन आमेज मजामीन पर अदालत में नालिश करूं। इस पर सैयदना हुजूर अलैहिस्सलाम ने फरमाया, हमारे लिए खुदा की अदालत काफी है, ये गुनाह में दाखिल होगा अगर हम खुदा की तजवीज पर तकदम करें, इसलिए सब्र और बर्दाश्त से काम लें। तुम न घबराओ अगर वो गालियां दें हर घड़ी, छोड़ दो उनको कि छपवाएं वो ऐसे इश्तिहार। हाजरीन किराम, हजरत अकदस मसीह मऊद अलैहिस्सलाम की आदत थी कि कादियान के गैर मुस्लिम अफराद की आदत और खबरगिरी के लिए खुद तशरीफ ले जाते। चुनाचे लाला शरमपत एक मरतबा सख्त बीमार हो गए, उनके पेट पर खतरनाक किस्म का फोड़ा निकल आया और वो सख्त घबरा गए। हुजूर को इलम हुआ, आप खुद उनकी इयादत के लिए उनके तंगो तारीख मकान में तशरीफ ले जाते। इस्लाम का मुखालिफ होने के बावजूद वो अर्ज करता कि हजरत जी मेरे लिए दुआ करें। आप उनके लिए दुआ करते, तसल्ली देते और इलाज के लिए डॉक्टर को मुकर्रर किया और ये सिलसिला उस वक्त तक जारी रहा कि लाला साहब सेहतयाब हो गए। इसी तरह हुजूर अलैहिस्सलाम अपनी किताब हकीकतुल वही में तहरीर फरमाते हैं, एक दफा एक आरिया मलावा मल नाम मर्जिक में मुब्तला हो गया और आसार नौ उम्मीदी जाहिर होते जाते थे और उसने ख्वाब में देखा कि एक जहरीला सांप उसको काट गया है। वो एक दिन अपनी जिंदगी से नाउम्मीद होकर मेरे पास आकर रोया। मैंने उसके हक में दुआ की तो जवाब आया, कुलना या नारो कूनी बर्दम व सलामन, यानी हमने तब की आग को कहा कि सर्द और सलामती हो जा। चुनाचे बाद इसके वो एक हफ्ता में अच्छा हो गया और अब तक जिंदा मौजूद है। हकीकतुल वही सफा 277। हजरात, ये बज़ाहिर छोटे छोटे वाकियात हैं लेकिन हजरत मसीह मऊद अलैहिस्सलाम के अखलाके आलिया और बुलंद किरदार का इससे बखूबी अंदाजा हो सकता है। सामईन किराम, हजरत अकदस मसीह मऊद अलैहिस्सलाम की सीरत का ये पहलू सिर्फ गैरों से हुस्न सलूक के वाकियात तक ही महदूद नहीं बल्कि आपने कुरान करीम की हसीन तालीम पर मुश्तमिल ऐसे जामे उसूल वजा फरमाए जिन पर अमल पैरा होकर मजाहब आलम अपने माबैन एक मुआफकत की फिजा पैदा कर सकते हैं और खुशगवार रवादारी का माहौल कायम कर सकते हैं, जिसके नतीजे में मुल्क और कौम अमन और शांति का गहवारा बनकर तरक्की और खुशहाली की राह पर गामजन हो सकते हैं। चुनाचे बानिय जमात अहमदिया हजरत अकदस मसीह मऊद अलैहिस्सलाम इस जिमन में तहरीर फरमाते हैं, हम इस बात को भी अफसोस के साथ लिखना चाहते हैं कि जो इस्लामी बादशाहों के वक्त में साहिबों से उस हुकूमत ने कुछ नजाएं की या लड़ाइयां हुई तो ये तमाम बातें दर हकीकत दुनियावी उमूर थे और नफसानियत के तकाजे से इनकी तरक्की हुई थी। दुनिया परस्ती ने ऐसी नजाओं को बहम बढ़ा दिया था मगर दुनिया परस्तों पर अफसोस का मकाम नहीं होता बल्कि तारीख बहुत सी शहादतें पेश करती है कि हर एक मजहब के लोगों में ये नमूने मौजूद हैं कि राज और बादशाहत की हालत में भाई को भाई ने, बेटे ने बाप को और बाप ने बेटे को कत्ल कर दिया। ऐसे लोगों को मजहब और दयानत और आखरत की परवाह नहीं होती। हर एक फरीक के नेक और शरीफ इंसान आदमी को चाहिए कि खुद गर्ज बादशाहों और राजाओं के किस्सों को दरमियान में लाकर ख्वाम खा उनके कीनों से जो महज नफसानी अगराज पर मुश्तमिल थे आप हिस्सा न लें। वो एक कौम थी जो गुजर गई, उनके अमाल उनके लिए और हमारे अमाल हमारे लिए। तुम्हें चाहिए कि अपनी खेती में उनके कांटों को न बोएं और अपने दिलों को महज इस वजह से खराब न करें कि हमसे पहले बाज हमारी कौम में ऐसा कर चुके हैं। हजरात, दौरे हाजिर में एक दूसरी वजह जो आपसी मुनाफरत का बायस बनती है वो ये है कि हर मजहब का पैरव अपने मजहब को सच्चा और अपने अंबिया को सबसे अफजल समझता है और दूसरे मजहब की तजलील से अक्सर फितना फसाद की नौबत पहुंच जाती है। अगरचे ये खूबसूरत तालीम कुरान मजीद में पहले से मौजूद थी कि अल्लाह ताला ने हर कौम में अपने हादी मबूस फरमाए हैं मगर मुसलमान इससे नावाकिफ थे। سیدنا حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا یہ عظیم الشان کارنامہ ہے کہ آپ نے اس اصول کے ذریعہ ہر قوم کے مقدس بزرگوں اور مقدس تعلیم کی عزت کو محفوظ کر دیا۔ چنانچہ حضور اس ضمن میں فرماتے ہیں، یہ اصول نہایت پیارا اور امن بخش اور صلح کاری کی بنیاد ڈالنے والا اور اخلاقی حالتوں کو مدد دینے والا ہے کہ ہم ان تمام نبیوں کو سچا سمجھ لیں جو دنیا میں آئے، خواہ ہند میں ظاہر ہوئے ہوں یا فارس میں یا چین میں یا کسی اور ملک میں، اور کروڑ ہا دلوں میں ان کی عزت و عظمت بٹھا دی اور ان کے مذہب کی جڑ قائم کر دی اور کئی صدیوں تک وہ مذہب چلا آیا۔ یہی اصول ہے جو قرآن نے ہمیں سکھلایا ہے، اسی اصول کے لحاظ سے ہم ہر ایک مذہب کے پیشوا کو جن کی سوانے اس اصول کے نیچے آ گئی ہیں عزت کی نگاہ سے دیکھتے ہیں۔ حضرات، پھر سیدنا حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے رسالہ پیغام صلح میں جو آپ نے اپنی وفات سے صرف 3 دن قبل تصنیف فرمایا، آپ نے ہندوستان کی 2 عظیم قوموں ہندو اور مسلمانوں کے سامنے قرآنی تعلیم کے مطابق یہ 3 اصول پیش فرمائے کہ اول ہر قوم اپنے مذہب کے نبیوں اور رشیوں اور اوتاروں کی عزت کرے، دوسرے ایسے امور سے اجتناب کیا جائے جس سے کسی قوم کے مذہبی جذبات کی دل شکنی ہوتی ہو، تیسرے ہندو اور مسلمان یہ خیال دل سے نکال دیں کہ وہ ایک دوسرے کو اس ملک سے نکال دیں گے، انہیں ایک دوسرے پر کامل اعتماد اور یقین کرتے ہوئے اسی ملک میں بھائیوں کی طرح امن و اتحاد سے رہنا ہوگا۔ حضرات، یہ وہ سنہری اصول ہیں جن پر عمل پیرا ہو کر ہی ہم اپنے پیارے وطن بھارت کو امن و امان اور شانتی کا گہوارہ بنا سکتے ہیں اور پیار و محبت کے ساتھ ایک دوسرے سے مل کر رہ سکتے ہیں۔ سامعین کرام، یہ سب اس امام الزمان مسیح موعود علیہ الصلوۃ والسلام کے اوصاف حمیدہ اور خصائل پسندیدہ اور اصول جمیلہ ہیں جو نبی ہاشمی افضل الرسل سید المرسلین محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا نمونہ ہے، جس نے وَلَكُمْ فِي رَسُولِ اللَّهِ اُسْوَةٌ حَسَنَةٌ کا نقشہ کھینچ کر دکھلایا۔ آپ فرماتے ہیں، سب ہم نے اس سے پایا، شاہد ہے تو خدایا، وہ جس نے حق دکھایا وہ مالکہ یہی ہے۔ اللہ تعالی ہمیں ان تمام راہوں پر چلنے اور ان اوصاف کریمہ کو اور ان اوصاف کریمانہ کو اپنانے کی توفیق عطا فرمائے۔ آمین، اللہم آمین۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔